नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीले सबैभन्दा बढ़ी असर गरेको क्षेत्रमध्ये एउटा क्षेत्र शिक्षा क्षेत्र हो। शिक्षा क्षेत्रमा बाढ़ीले पारेको प्रभाव खास गरी विद्यालयहरूको क्षति, बालबालिकाको क्षति, मानसिक स्वास्थ्य तथा विद्यालय पुनः सञ्चालन लगायतका बारे अन्तर्सम्वादमा केन्द्रित हुनेछौ। त्योसँगै स्वास्थ्यका बारे पनि हामी कुराकानी गर्नेछौ। सबैभन्दा पहिला रसुवा स्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दुर्गा प्रसाद सिलवाल अन्तर्सम्वादमा कुराकानीका लागि प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। सिलवालज्यू, स्वागत छ यहाँलाई। अब बाढ़ीले खास गरी शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित भयो। धेरै विद्यालयका भवनहरू क्षति पुगे, ठूलो संख्याका बाल बालिकाहरू त्यहाँ हराइरहेका छन्, कतिपयको शव भेटिएको छ। के छ समग्र यहाँहरूको तथ्याङ्क?
सर, अब हाम्रो रसुवा जिल्लामा 2 गाउँपालिकाको गाउँपालिका भवन खोल्याप भयो छ। ओसेकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिकाको भवन र जग्गा दुवै कोल्याप्स छ। अब विद्यालयको सन्दर्भमा हाम्रो 4 विद्यालयहरू कोल्याप्स छन्। ती मध्ये गोसाइकुण्डको एउटा राष्ट्रिय आबी तिमुरे र उत्तरगयाको 3 विद्यालयहरू चिप्लेटी आबी र मालिका देवी आबी र एउटा संस्थागत विद्यालय छ मुडन टिनिटी भन्ने, जो बेत्रावती बजारमा थियो। यी 4 विद्यालयहरू चाहिँ कोल्याप्स छन् सर।
हजुर, अनि
अब त्यसपछि त्यसपछि विद्यार्थी संख्या हाम्रो विद्यार्थी 222 विद्यार्थी सम्पर्कविहीन छन्, जुन 7 विद्यालयका 222 विद्यार्थीहरू सम्पर्कविहीन छन् र हाम्रो चाहिँ 16 शिक्षकहरू सम्पर्कविहीन छन् र 1 शिक्षकको दाह संस्कार भइसक्यो र आमा बाबु दुवै गुमाएका बच्चाहरू चाहिँ हामीसँग 39 हाम्रो तथ्याङ्कमा हामीले भेटेका छौँ।
हजुर, अब त्यसपछि विद्यालयहरूसँग अथवा चाहिँ उनीहरूको अभिभावकहरूसँग अभिभावक गुमाएका, यहाँले जुन अहिले तथ्याङ्क पेश गर्नुभयो, 39 अभिभावक गुमाएका बाल बालिकाहरूसँग सरकारले, यहाँहरूको समन्वय इकाइले या यहाँहरूमा तत्कालीन निकायले अथवा पालिकाहरूले कसरी त्यहाँ समन्वय गरिरहेका छन् उनीहरूको सन्दर्भमा खास गरी?
सर, हाम्रो अब यो सन्दर्भमा चाहिँ 2 गाउँपालिकाका साथीहरू, जो साथीहरू बाँच्न सफल हुनुभएको छ, साथीहरू एकदम खटिरहनु भएको छ, हामी पनि खटेको छौँ। अब अहिलेको स्थितिमा जो बाबुआमा गुमाएका बच्चाहरूलाई, सबै बच्चाहरूलाई हामीले सम्पर्क गर्न सकेका छैनौँ। उहाँहरू कोही काठमाडौँ लै सक्नुभएको छ, कोही चाहिँ होल्डिङ सेन्टरमा हुनुहुन्छ होला, त्यसरीमा अब त्यस्तो अवस्था छ। अब अहिले हाम्रो शिक्षा विभागबाट पनि 6 टिम यहाँ हिजो मात्रै आइपुग्नु भएको छ, श्यामाचार्य सरको चाहिँ नेतृत्वमा।
हजुर,
र यहाँबाट जिल्ला प्रशासन कार्यालय लगायत हाम्रो चाहिँ गाउँपालिका र हामी शिक्षा क्षेत्र, विशेष गरी शिक्षामा कार्यरत जनशक्तिहरू, हाम्रो शिक्षा व्यवस्था सम्बन्धी एकाइ, गाउँपालिकाका साथीहरू लागेर हामीले तथ्याङ्क सङ्कलनमा लागिरहेछौँ सर अहिले।
हजुर, अब जस्तो जो जीवित भएका छन् अथवा जसले चाहिँ घटना नजिकबाट देखेको छ, उनीहरूमा पनि यसको यो त्रासदी एउटा फरक अवस्थामा छ। विद्यालय सञ्चालनको सन्दर्भमा त यहाँले अनिश्चितकालका लागि विद्यालय बन्द भनेर त्यहाँ भन्नुभएको छ। ठूलो संख्याका बालबालिका प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यसबाट प्रभावित भएका छन्। अब मनोसामाजिक परामर्श लगायतका विषयहरू पनि आवश्यक छ भनेर भनिएको छ। यो सन्दर्भमा केही छलफलहरू या तयारीहरू अथवा योजनाहरू केही बनेका छन्?
यसमा चाहिँ यस्तो छ सर, अब हाम्रो दशा जिल्लामा 5 स्थानीय तह छ। 5 स्थानीय तह मध्ये आमा छोदुङ 9 गाउँपालिकामा विद्यालय चलेको छ, बाँकी अरू गाउँपालिकामा विद्यालय चल्न सकेको छैन। र उत्तरगया गाउँपालिकाले 24 विद्यालय बन्द भनेर नोटिस निकाल्नु भएको छ। गोसाइकुण्ड झन् गोसाइकुण्ड त गाउँपालिका कोल्याप्स गाउँपालिका हो, गोसाइकुण्डको पनि चलेको छैन। र नजिकैको उत्तर गयासँग जोडिएको नजिकैको कालिका गाउँपालिकामा पनि विद्यालय सुचारू हुन सकेको छैन। र आमा छोदोङको गाउँपालिका यो बारीका कारण नाकाबन्दीमा परेको छ सर. आमा छदुङको गाउँपालिकामा जान पनि सकिँदैन, त्यहाँ आउनै सकिँदैन पैदल अथवा पैदल मार्गबाट. स्याप्रुको त्यो स्याप्रुलाई कोर्याप नै गरिदिएको छ, त्यो कारणले आमा छदुङमा पनि विद्यालय चल्न सकेको छैन. हामी 24-25 गतेबाट विद्यालय सञ्चालन गर्नुपर्छ कि भन्ने सोचमा छौँ सक्नेसम्मको ठाउँमा.
हजुर, अब अब अन्य अन्य मैले भनेको चाहिँ मनो सामाजिक परामर्शका हकमा स्थानीय तहले ओडाले कसरी काम गरिरहेको छ भन्ने कुरा अब यहाँहरूको त्यसमा प्रत्यक्ष संलग्नता त हुँदैन, यद्यपि समन्वयको हिसाबले चाहिँ यहाँहरूले कसरी समन्वय गरिरहनु भएको छ ती बाल बालिकाहरूलाई सामान्य अवस्थामा फर्काउने सन्दर्भमा.
त्यस्तो यो चाहिँ रसुवाको यहाँको रसुवामा फरक छ सर, रसुवाको अवस्था फरक छ है.
हजुर हजुर,
हामीले हामीले सोच्ने कुरा र हामीले बाहिर बसेर सोच्ने कुरा र रसुवाको अवस्था फरक छ. रसुवाको टिमुरेदेखि बेत्रावतीसम्मको एरिया सब कोलियाप्स एरिया हो. त्यहाँ हाम्रो चाहिँ मैले अघि भनिसकेँ त्यहाँ चारवटा सामुदायिक विद्यालय, तिनवटा सामुदायिक विद्यालय र एउटा संस्थागत विद्यालय हाम्रो चाहिँ कोल्याप नै भएको छ. त्यो विद्यालयमा खासै विद्यालय विद्यार्थी संख्या थिएन सर.
ए हजुर हजुर हजुर.
अब तिमुरेमा जम्मा विद्यार्थी संख्या 30 विद्यार्थी संख्या भएको विद्यालयमा 25 विद्यार्थी सम्पर्कविहीन छन्. अब त्यस्तै गरी सिप्लेटीमा जम्मा 7 विद्यार्थी भएको ठाउँमा
हजुर
5 रेगुलर पढ्न आउने र 1 थिए भने त्यो मध्ये 5 मध्ये 1 सम्पर्कविहीन छन्.
ए हजुर हजुर.
मालिकामा जम्मा 18 विद्यार्थी विद्यालयमा रेगुलर पढ्न आउने र 18 विद्यार्थी रेगुलर पढ्न आउने मध्ये 11 सम्पर्कविहीन छन्.
हजुर.
अब ओडन ट्रिनिटीमा 7 विद्यार्थी सम्पर्कविहीन छन् सर.
हजुर.
अब यो यहाँ कस्तो छ भने जो रसुवागढीदेखि बेत्रावतीसम्मको विद्यालयदेखि लिएर त्यहाँको चाहिँ अफिस, त्यहाँ हाइड्रो पावर सम्पूर्ण त्यो कोल्याप्स भएको हुनाले त्यहाँ जति मान्छे बाढीले चाहिँ सम्पर्कविहीन बनायो त्यो बनायो र जति मान्छे चाहिँ मतलब जीवित छन् ती मान्छे अहिले हामी यहाँ भेट्न सक्दैनौँ सर.
हजुर.
ती मान्छे कोही काठमाडौँमा लगिया छ, काठमाडौँ धेरै जस्तो काठमाडौँमा लगिया छ, केही मान्छे अब मैले मेरो सुन्नमा आए अनुसारको नुवाकोटको बट्टारमा लगेर राखिएको छ
है.
केही मान्छेहरू जो मान्छे अब अलिक कम क्षति भएका अलिक माथि माथिका मान्छेहरू अब अलिक त्रसित मान्छेहरूलाई यो रसुवाको चाहिँ 2 विद्यालय 3 विद्यालय एउटा चाहिँ उत्तर गयाको 2 विद्यालय र गोसेकुण्डको एउटा विद्यालय गरी 3 विद्यालय गोसेकुण्डको चाहिँ कोमिन सेमी वाङफेल र उत्तर गयाको शिवालय आधारभूत विद्यालय र भीमसेन स्थान आधारभूत विद्यालयमा होल्डिङ सेन्टर राखिएको छ. पहिला सुरुमा रसुवामा पनि घाइते शिक्षकहरू लगायतका घाइते कर्मचारी र घाइते मान्छेहरूलाई ल्याएर होल्डिङ सेन्टर राखेको थियो. अहिले रसुवाको सदरमुकाम ढुन्चेमा होल्डिङ सेन्टर छैन.
बजार
एकदम बजार शून्य छ, बजार मसान घाट जस्तो छ र यहाँ केही सामानहरू पाइँदैन किन्नलाई. बजार खुलेका छैनन् किनकि बजारका प्रत्येक बजारका घरका एक दुईजना मान्छे यहाँको काम गर्ने क्षेत्र भनेको त्यही स्याप्रु हो, रसुवागढी हो, तिमुरे हो मान्छे परेका छन्. त्यो हुनाले अहिले कसैसँग संवाद गर्ने स्थिति छैन र अब मनोपरामर्शको कुरा सन्दर्भमा कुरा गर्दाखेरि अब बच्चाहरू जो बच्चाहरूलाई हामीले भेट्नै सक्दैनौँ उहाँलाई अहिले तत्कालको अवस्थामा मनोपरामर्श गर्न सक्ने अवस्था छैन सर.
हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद.
हजुर, वेलकम सर.
उहाँ हुनुहुन्थ्यो शिक्षा विकास तथा समन्वय इकाइ धुन्चे रसुवाका प्रमुख दुर्गा प्रसाद सिलवाल. त्यसै गरी हामीसँग शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख सूर्यबहादुर खत्री प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ. यहाँलाई स्वागत छ हजुर.
धन्यवाद हजुर.
हजुर, अब नुवाकोटको सन्दर्भमा चाहिँ के छ शिक्षाका क्षेत्रमा खास गरी बाढीले पारेको प्रभाव र त्यसपछि हामीले गर्नुपर्ने कामहरू के कसरी गरिरहेछौँ?
अब यसो छ हजुर, यो भनौँ 10 बाढीले हाम्रो टोटल नुवाकोटमा 8 विद्यालयहरूमा क्षति पुर्याएको छ. त्यसमध्ये 6 सामुदायिक विद्यालय र 2 संस्थागत विद्यालय. 5 सामुदायिक विद्यालयमा पूर्ण क्षति पुर्याएको छ, 2 संस्थागत विद्यालयमा पूर्ण क्षति पुर्याएको छ र एउटा विद्यालयभित्र भल पसेको अवस्था छ. त्यसमध्ये 6 चाहिँ बेदुर नगरपालिकाभित्र अन्तर्गतका विद्यालयहरू छन् भने 2 तारकेश्वरको छ है. त्यसपछि चाहिँ जुन अहिले चाहिँ अब ती अन्य कुराहरू अझ शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा विभागले पनि त्यो विद्यालयमा भएको क्षतिको बारेमा निट एसेसमेन्ट भएर एउटा टोली जिल्लामा लगत संकलनको लागि हिजोबाट काम सुरु भएको छ है। अनि त्यसै गरी त्यहाँका बालबालिकाहरू जुन क्षति भएका बालबालिकाहरूलाई सुरक्षित स्थानमा यो होल्डिङ सेन्टरहरूमा राखेर त्यहाँ विभिन्न तपाईँको गैर सरकारी सङ्घ संस्थाहरूसँग समन्वय गरेर उनीहरूलाई चाहिँ त्यहाँ चाहिँ यसो पढ्ने चाहिँ वातावरण बनाएको अवस्था छ। त्यही अनुसार चाहिँ अगाडि बढेका छौँ हजुर हामी।
हजुर अब क्षतिको चाहिँ खास गरी मानवीय क्षति बाल बालिकाहरू विद्यार्थीहरूको शिक्षकहरूको मानवीय क्षति अभिभावकहरूको के कति रहेछ
त्यहाँ? अनि त्यो मानवीय क्षतिको बारेमा हामीले प्रधान अध्यापकहरूसँग नियमित चाहिँ हामीले यो बुझ्यौँ सर। अब जस्तो यो सबभन्दा धेरै चाहिँ तपाईँको त्रिभुवन त्रिशुली मायावीमा क्षति भएको अवस्था छ। त्यहाँ 1650 विद्यार्थी थिए
हजुर
है। त्यहाँ चाहिँ प्रधानाध्यापक र त्यो विद्यालयको सुझबुझका कारणले जस धेरै मानवीय क्षति हुनबाट उहाँहरूले जोगाउनु भयो। त्यति हुँदाहुँदै पनि त्यो विद्यालयमा एउटा निमाइमी शिक्षक र एउटा कार्य सहयोगी मिसिङ भएको भन्ने हेर्चरले रिपोर्टमा हामीलाई टिपाउनु भएको छ। त्यसै गरी चण्डेश्वरी मायावी तुप्चेमा चाहिँ यो तपाईँको दृष्टिबिहीनहरूको होस्टेल पूर्ण रूपमा क्षति भयो र त्यहाँ एकजना चाहिँ तपाईँको निमामी शिक्षक चाहिँ त्यहाँ मिसिङ भएको भनेर उहाँलाई हामीले टिपाउनु भएको छ। त्यसै गरी चाहिँ तपाईँको यो बेत्रावतीमा अलिक बढी क्षति भएको भन्ने चाहिँ त्यहाँ आउनु भएको त्यहाँ हेर्चरले हामीलाई टिपाउनु भएको छ। र त्यो चाहिँ मानवीय क्षतिमा उहाँहरू पनि चाहिँ यति नै हो भनेर यकिन गर्न सक्नु भएको छैन। केही चाहिँ मिसिङ भएको पनि सम्पर्कमा आउनु भएको छ। त्यहाँ चाहिँ हजुरको दुईवटा तिनवटा बस चाहिँ विद्यालयको बस नै बाढीमा परेको अवस्था छ। त्यहाँ चाहिँ यकिन चाहिँ हुँदैछ। अहिले चाहिँ हामीले यो शिक्षा विभागको निट एसेसमेन्ट हिजोबाट जुन टोली आएको छ त्यसले चाहिँ प्रत्येक अभिभावक र बच्चाहरूको चाहिँ हामी लगत सङ्कलन गर्ने काममा हामी हिजोदेखि जुटेको अवस्था छ। हामीले यो 4-5 दिनभित्र त्यो लगत सङ्कलन सबै क्लियर भएपछि अनि यसको एक्चुअल चाहिँ डाटा हामी चाहिँ प्रकाशन गर्नेछौँ।
जस्तो अब रसुवा स्थित प्रमुखले अहिले के भन्नुभयो भने अभिभावकहरू पनि भेटिने अवस्था छैन, त्यो हराएकाहरू त त्यसै पनि हराए, अब सम्पर्कविहीन भएकाहरू जो नदीमा परे तर जो बाँचेका छन् उनीहरू पनि खासमा चाहिँ हामीहरूको सरकारको मतलब शिक्षासँग सम्बन्धित निकायको सम्पर्कमा छैनन् भनेर भन्नुभएको छ। त्यहाँ नुवाकोटमा चाहिँ कस्तो अवस्था छ?
यहाँ पनि अवस्था त्यही छ। हिजो चाहिँ हामीले तपाईँको क्षति भएका सबै विद्यालयहरूको प्रधानाध्यापकहरूलाई हामी एकै ठाउँ जम्मा गरेर हामी छलफल गर्न खोज्यौँ। त्यसमध्ये हाम्रो 8 मध्ये 2 मात्रै विद्यालयको प्रधानाध्यापक यहाँ आउन सक्ने अवस्था भयो। किनभने यो त्रिशुलीले गर्दाखेरि हाम्रो सम्बन्ध नै तपाईँको सदरमुकामसम्मको सम्बन्ध विच्छेद भएको अवस्था छ है। त्यसले उहाँहरूले हामी प्रयासमा छौँ, केहीको फोन लागेको छैन, लाग्ने जतिको हामी 3 दिनभित्र हामीले 3 दिनभित्रको मात्रै समय दिनु छ, हामी चाहिँ यकिन गरेर त्यो विवरण हामी दिन्छौँ भन्नुभएको छ।
अब भनेपछि अब त्यहाँ गर्नुपर्ने शिक्षाका सन्दर्भमा चाहिँ अब केही समयका लागि विद्यालय त बन्द भनेर यहाँहरूले भन्नुभयो, पालिकाहरूले पनि त्यसरी भने, अब त्यहाँ गर्नुपर्ने विषयहरू के हुन्? अब कहिलेदेखि अवस्था सहज हुन सक्ला? अब यो भनौँ न अब अस्थायी बासस्थानको विषय त्यसै गरी राहतको विषय यी विषयहरू सँगैसँगै यो कुरा पनि जोडिन्छ, त्यसको आकलन अनुमान कहिले कसरी गर्न सकिएला विद्यालय सञ्चालन?
त्यस सन्दर्भमा अब जुन बाढी आइसकेपछि पहिलो स्टेप त त्यो चाहिँ तपाईँ उद्धार नै हो होइन। उद्धारमा पुरै राज्य चाहिँ संयन्त्र लाएर उद्धार गर्ने काममै लाग्यो। हिजो आज पनि त्यो भइरहेकै छ। त्यसपछि अब सुरक्षित रूपमा भेटेको उसलाई आश्रय स्थलमा ल्याउने चाहिँ त्यो काम चाहिँ भएको छ। अब यहाँ विद्यालयहरू पनि बन्द छ, जस्तो कि विद्यालयहरूमा पनि होल्डिङ सेन्टरहरू तपाईँको बनाएर यहाँ चाहिँ तपाईँहरू त्यसरी चाहिँ त्यो बाढी पीडितहरूलाई राखेको अवस्था छ है। अनि तत्काल चाहिँ विद्यालय अब जस्तो विदुर नगरपालिकाभित्रका सबै विद्यालयहरू बन्द छन् अहिले, किनभने विद्यालयमा चाहिँ तपाईँको होल्डिङ सेन्टरहरू बनाइएको छ। त्यसै गरी चाहिँ कसैको त्यो बाल त्यो बच्चाहरू कसैको आमा गुमेका छन्, कसैको बुवा गुमेको छ होइन, ती सबै बच्चाहरू ट्रमामा छन् है। त्यसले अब बिस्तारै अब जनलाइज हुँदै गइरहेछ। अब चाहिँ ती चाहिँ तपाईँको होल्डिङ सेन्टरमा त्यो उद्धार भएका बालबालिकाहरूलाई एकीकृत गरेर अनि त्यसको चाहिँ सबै विभिन्न सरकारी गैर सरकारी संस्थाहरूको चाहिँ एउटा चाहिँ वान डोर सिस्टमले उनीहरूलाई चाहिँ बिस्तारै त्यसमा राखेर पठन पाठन गर्ने व्यवस्था तयारीमा छ चाहिँ हामी छौँ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
हस् हस् धन्यवाद।
उहाँ हुनुहुन्थ्यो शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख सूर्यबहादुर खत्री खास गरी पछिल्लो समयमा बाढीको जुन अवस्था विद्यमान छ त्यो अवस्थामा उद्धार राहतसँगै शिक्षा क्षेत्रमा भएको क्षति र त्यसलाई पुनस्थापित गर्न अब गर्नुपर्ने प्रयासका बारेमा हामी अन्तर्सम्वादमा केन्द्रित भयौं। खास गरी हामीले रसुवा स्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दुर्गा प्रसाद सिलवालसँग कुरा गर्यौं। त्यसै गरी नुवाकोट स्थित सूर्यबहादुर खत्रीसँग हामीले अन्तर्सम्वादमा कुराकानी गर्यौं। अन्तर्सम्वादमा आज हामी खास गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा बाढ़ीले पारेका प्रभाव नुवाकोट र रसुवामा बढी भन्दा बढी असर गरेको हुनाले ती जिल्लालाई हामी केन्द्रित भयौं। त्यसै गरी हामीसँग कुराकानी गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी सम्पर्कमा आइसक्नु भएको छ। उहाँसँग हामी उपचार विपदपछिको महामारी र मनोसामाजिक परामर्शबारे कुराकानी गर्नेछौ। डाक्टर साहब स्वागत छ यहाँलाई।
हजुर नमस्कार, धन्यवाद।
हजुर, अब यो बाढ़ीमा परेकाहरूको जो जसको उद्धार गरिएको छ त्यसमध्ये अधिकांश मानिसहरू घाइते हुनुहुन्छ, उहाँहरूको उपचारको प्रबन्ध कसरी चलिरहेको छ र अब विपदपछिको महामारीको जुन आकलन गरिएको छ यसका सन्दर्भमा, अब यसलाई नियन्त्रण गर्ने सन्दर्भमा या त्यो अवस्था आउन नदिने सन्दर्भमा के कसो प्रयास भइरहेछ?
यो अहिले जुन भदौ 10 गते भोटेको सीमा आएको लेदो सहितको जुन बाढ़ी आयो त्यसले ठूलो क्षति पुर्याएको हामी सबैलाई थाहा छ। त्यसमा विशेष रूपमा अरू विपदभन्दा फरक प्रकृति यसमा के छ भने जो बाढीमा पर्नुभयो, भित्र पर्नुभयो, उहाँहरूलाई सकुशल उद्धार गर्न सकिएको अवस्था रहेन, प्रकृति नै फरक भयो भने जो माथि हुनुहुन्थ्यो त्यो बाढीभन्दा उहाँहरू पूर्ण रूपमा सुरक्षित रहनुभएको अवस्था, बीचमा सूचनाहरू पाएर अथवा ढिलो सूचना पाएर भागदौड गर्दा अलिकति घाइते भएर त्यो संख्या तुलनात्मक रूपमा अरू प्रकृति भन्दा फरक छ। भनेको हामीले सेवा प्रवाह गर्नुपर्ने अथवा हामीले केन्द्रमा राखेर काम गर्नुपर्ने स्वास्थ्य सेवाको दृष्टिकोणले मात्रै हेर्ने हो भने तत्काल त्यो भागदौडमा अथवा त्यो त्यतिखेर पर्दाखेरि केही कुराले चोट लगाएर घाउ भएको व्यक्तिहरूको जो हुनुहुन्थ्यो उहाँहरूलाई तत्काल उद्धार उपचार र उहाँहरूलाई अस्थायी रूपमा व्यवस्था गर्दा हामीले उपचारमा केन्द्रित रहेर तत्काल घाइतेहरूको उपचारको व्यवस्था गर्यौं। यसमा स्वास्थ्य मन्त्रालय लगायत सुरक्षा निकायहरू सबै राज्यको सबै संयन्त्र परिचालन भएर काम भएको थियो। अब त्यसभन्दा बाहेक जो घाइते हुनुहुन्छ उहाँहरू पनि अरू थप उपचार सहयोगको अपेक्षामा हुनुहुन्छ भने जसले आफ्नो आफन्त गुमाउनुभयो, घर बार सम्पत्ति जति थियो सबै बगाएर गयो, उहाँ एक्लै उद्धार भएर कहीँ बस्नु भएको छ अथवा कहीँ त्यसरी त्यो बाढीबाट बाहिर निस्किएर आउनु भएको छ भने उहाँहरूलाई सेल्टरमा राखेर अस्थायी आवास व्यवस्थापन गरेर गरिएको छ। अबको पाटो भनेको आवास नभएको र त्यसरी सेल्टरमा बस्नु परेको, आवास भए पनि बाढीले धेरै कुराहरू पानीको सप्लाई लगायत सबै कुराहरू बगाएर आपत परेको अवस्था छ। त्यस्तो व्यक्तिहरूमा हुन सक्ने सम्भावित जोखिम के हुन सक्छ जनस्वास्थ्यका दृष्टिकोणले भनेर हामीले त्यसमा काम गरिरहेका छौँ। अहिले हामीले सरसर्ती हेर्यौँ भने 18 स्वास्थ्य संस्थामा त्यो घाइते त्यतिखेर जो हुनुभएको थियो उहाँहरूलाई विभिन्न 18 स्वास्थ्य संस्थामा हामीले उपचार गर्नु परेको थियो। त्यही स्थानीय रूपमा भएका अस्पतालहरू, त्यही अस्थायी रूपमा व्यवस्थापन भएका विभिन्न निकायहरूका क्याम्पहरूबाट उपचार भएको छ। अहिले आज कुरा गरिनँदा 70 उपचाररत हुनुहुन्छ, प्राय सबै उपचारबाट डिस्चार्ज भएर गइसक्नु भएको अवस्था छ। त्यसभन्दा बाहेक हामीले अर्को हेर्यौँ भने विभिन्न अस्थायी शिविरहरूमा बस्नुभएको व्यक्तिहरू हुनुहुन्छ, जो होल्डिङ सेन्टरहरूमा बस्नुभएको छ, उहाँहरूलाई हामीले निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्नका लागि स्वास्थ्य कर्मीहरूको टोलीहरू ठाउँ ठाउँमा खटाएका छौँ। अरू समुदायमा पनि कुनै थप किसिमको नयाँ जनस्वास्थ्यको कुनै जोखिम देखिन सकिन्छ कि भनेर त्यसको निगरानी गर्न पनि हामीले टोलीहरू खटाएका छौँ। विगतमा अरू देशहरूमा अरू ठाउँमा अन्य किसिमका महामारी अथवा अन्य किसिमका विपदहरू हुँदाखेरि यसरी अस्थायी ठाउँमा राख्दाखेरि जनस्वास्थ्यका दृष्टिकोणले खानासँग जोडिएका, सरसफाइसँग जोडिएका, पोषणसँग जोडिएका, मनोसामाजिक परामर्शसँग जोडिएका, नियमित स्वास्थ्य सेवासँग जोडिएका विषयहरूमा थप समस्या हुने गरेको देखिएको छ। हामी त्यस्तो समस्याहरू नहोस्, जसले नियमित रूपमा औषधि खाइराख्नु भएको छ त्यस्तो व्यक्तिहरूलाई नियमित औषधिहरू उपलब्ध गराउन सकियोस्, खोप लगाउनु पर्ने वर्गका व्यक्तिहरूलाई नियमित खोप लगाउन सकियोस्, बालबालिका, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक विशेष रूपमा ख्याल गर्नुपर्ने बिरामी व्यक्तिहरू जो हुनुहुन्छ उहाँहरूलाई केन्द्रमा राखेर हामीले कामहरू अगाडि बढाएका छौँ। मनोसामाजिक परामर्शका लागि हामीले अहिले पनि अहिले कुरा गरिरहँदा 112 हामीले ती प्रभावित क्षेत्रहरूमा मनोचिकित्सक, साइकोलोजिस्ट, मनोसामाजिक परामर्शदाता सहितको टोलीहरू परिचालन गरेका छौँ। त्यस्तै गरी हामीले त्यो क्षतिग्रस्त जहाँ छ ठाउँहरू त्यो वरिपरि स्वास्थ्य सेवा प्रवाह गर्नका लागि पनि हामीले स्वास्थ्य कर्मीहरूको टोलीहरू परिचालन गरे त्यही दिनदेखि परिचालन गरेर सेवा प्रवाह गरेका छौँ। त्यहाँ विभिन्न संख्यामा विभिन्न टोलीहरू विभिन्न प्रयोजनका लागि त्यहाँ परिचालन भएको अवस्था छ। हामी भोलिका दिनमा कुनै पनि त्यस्तो समस्याहरू नआओस्, आइहाल्यो भने चाँडै पहिचान गरेर थप क्षति हुन नदिने उपायहरू गरौँ भनेर हामीले कामहरू गरिरहेका छौँ। अहिले सरकारका सबै निकायहरू सबै तहहरू मिलेर त्यहाँ आकस्मिक स्वास्थ्य सेवाका लागि टोलीहरू परिचालन भएको छ। अहिले हामीले सरसर्ती हेऱ्यौँ भने 2 जिल्लामा विशेष रूपमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकै प्रतिनिधित्व गर्ने गरी उच्च स्तरीय कोअर्डिनेसन गर्ने कोअर्डिनेटरहरू हामीले तोकेका छौँ। त्यस्तै गरी कुनै पनि स्वास्थ्य समस्या देखिहाल्यो भने त्यसलाई पहिचान कसरी गर्ने, के गर्ने, त्यहाँ फिल्डमा भएको अरू साथीहरूलाई निगरानी गर्ने, अरू स्वास्थ्य समस्याहरूलाई पनि निगरानी गर्नका लागि हामीले सर्भिलेन्स अफिसरहरू भनेर विश्व स्वास्थ्य संगठन लगायतका निकायहरूसँग समन्वयमा 3 एकदमै प्राविधिक हिसाबले सक्षम एकदमै दक्ष टोली पठाएका छौँ। ठाउँ ठाउँ विभिन्न ठाउँमा छन्, हामीले स्ट्यान्ड बाई ती ठाउँहरूमा एम्बुलेन्सहरू राखेका छौँ। 5 एम्बुलेन्सहरू विभिन्न ठाउँहरूमा छन् र त्यहाँको स्थानीय एम्बुलेन्सहरू पनि छ। यो काठमाडौँबाट गएको एम्बुलेन्सको संख्या मात्रै हो। अर्को कुनै रोग भइहाल्यो फिल्डमा भनेर चाँडै क्याप्चर गर्नका लागि हामीले फिल्ड एपिडेमियोलोजीको ट्रेनिङ लिएका व्यक्तिहरू 8 हामीले विभिन्न ठाउँमा खटाएका छौँ। द्रुत प्रतिकार्य गर्न सक्ने गरी 49 टोली छ। हामीले विभिन्न ठाउँमा फरेन्सिक भनेको जुन शवहरू छन् शव पहिचान व्यवस्थापनका लागि विभिन्न व्यक्तिहरू परिचालन गरेर उहाँहरू ब्याक भइसक्नु भएको छ शव व्यवस्थापनको बाटोमा काम गरेर। अर्को हामीले होल्डिङ सेन्टरहरूमा र विभिन्न क्याम्पहरू भनेर विभिन्न ठाउँहरूमा राखेको ठाउँमा 61 परिचालन हुनुहुन्छ। अर्को त्योभन्दा बाहेक आकस्मिक रूपमा चिकित्सक सेवा पुर्याउनु पर्यो भनेर त्यस्तो पुर्याउनका लागि डे 1 परिचालन भएको चिकित्सकीय टोलीहरूमा 162 परिचालन हुनुभएको छ। अहिले त्यसमध्ये धेरै फर्किसक्नु भएको छ। अब हामी होल्डिङ सेन्टरहरू, अस्थायी बसोबासहरू, आफ्नो आवासमा फर्किन थाल्नु भएको व्यक्तिहरू उहाँहरूमा केन्द्रित गरेर स्वास्थ्य सेवाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ।
डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
हजुर,
नमस्कार। उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। अन्तर्संवादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारी र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।